नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सारण मगरबाट सुन्नुहोस्। रेल मन्त्रालयले आर्थिक वर्ष 2026-27 को लागि पश्चिम बंगाललाई 14,205 करोड़ रूपियाँ आवंटित गरेको छ। रेल मन्त्री अश्विनी वैष्णवले बुलेट ट्रेनले वाराणसीलाई पश्चिम बंगालको सिलगढ़ीसँग जोड्ने बताउनु भएको छ। पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्डको परीक्षा आजदेखि कड़ा सुरक्षा र राज्यभरि उत्साहजनक वातावरणमा शुरू भयो। सिलगढ़ी, दार्जीलिङ, खरसाङ, कालेबुङ लगायत मिरिकमा शान्तिपूर्ण र व्यवस्थित रूपमा परीक्षा शुरू भएको छ। कलकत्ता उच्च न्यायालयले आज पश्चिम बंगाल पुलिस र कोलकाता पुलिसलाई विपक्षी दलका निर्वाचित प्रतिनिधिहरूको सार्वजनिक राजनीतिक कार्यक्रमहरूमा पूर्ण र प्रभावकारी सुरक्षा सुनिश्चित गर्न निर्देशन दिएको छ। आज राज्यसभा सांसद हर्षवर्धन श्रृंगलाले संसदको शून्यकालमा दार्जीलिङ पहाड़ र उत्तर बंगालमा केन्द्रीय सरकार स्वास्थ्य योजना सुविधाको अभावबारे संसदको ध्यान आकर्षित गर्नुभयो अनि पश्चिम बंगालका प्रमुख उद्योगपतिहरू, वाणिज्य संघका अध्यक्षहरू र व्यापार संघका अधिकारीहरूले केन्द्र सरकारले प्रस्तुत गरेको बजेटलाई सन्तुलित र विकासमुखी बताएका छन्। अब समाचार विस्तारमा। रेल मन्त्रालयले वित्त वर्ष 2026-27 लागि पश्चिम बंगाललाई 14,205 करोड़ रूपियाँ आवंटित गरेको छ। रेल मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, बुलेट ट्रेनले वाराणसीलाई पश्चिम बंगालको सिलगढ़ीसित जोड़नेछ। यो सेवाको विस्तार पछि असमसम्म गरिनेछ। वहाँले डंकुनीदेखि सुरतसम्म माल ढुलाई करिडोरको पनि उल्लेख गर्नुभयो। वहाँले भन्नुभयो, अदालतको आदेश बावजूद पनि पश्चिम बंगाल सरकारले कोलकाताको चिन्द्री घाटामा मेट्रो रेल परियोजनाको लागि भूमि दिएको छैन। श्री वैष्णवले भन्नुभयो, विगत 40 वर्षमा कोलकातामा 27 किलोमिटर मेट्रो लाइनहरू बिसाएको थियो भने एनडीए सरकारको पछिल्लो 11 वर्षमा 45 किलोमिटर लाइनहरू बिसाएको छ। वहाँले रेल दुर्घटनामा हात्तीको मृत्यु रोक्न एआई तकनिकको प्रयोग गरिने बताउनु भएको छ। पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्डको परीक्षा आजदेखि कड़ा सुरक्षा र राज्यभरि उत्साहजनक वातावरणमा शुरू भएको छ। मेदिनीपुर डिभिजनका विभिन्न जिल्लाहरूमा प्रशासन, पुलिस, वन विभाग र सामाजिक संस्थाहरूको सक्रिय सहभागिता देखिएको छ, जसले गर्दा परीक्षार्थीहरूमा आत्मविश्वास जागृत भएको छ। यसैबीच राज्य प्रशासनले परीक्षाको सहज सञ्चालनको लागि व्यापक व्यवस्था गरेको छ। सुन्नुहोस् एक रिपोर्ट।
परीक्षार्थीहरू परीक्षा केन्द्रमा प्रस्थान गर्दा बाँकुरा जिल्लाको विष्णुपुरको शिरोमणिपुर गाउँमा भावनात्मक दृश्य देखा पर्यो। गाउँका महिलाहरूले परम्परागत रूपमा विद्यार्थीहरूलाई स्वागत गर्न शंख बजाए। सिलगढ़ीका विभिन्न परीक्षा केन्द्रमा पनि आज माध्यमिक परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा शुरू भयो। हरेक वर्ष जस्तै बोर्डको निर्देशन पालन गर्दै परीक्षार्थीहरू परीक्षा केन्द्रमा उपस्थित भए। सबै परीक्षा केन्द्रमा बिहानदेखि पर्याप्त पुलिस बल तैनात गरिएको थियो। दार्जीलिङ जिल्ला माध्यमिक बोर्डका संयोजक सुप्रकाश राईले प्रशासनले सबै सम्भव सहयोग प्रदान गरिरहेको बताउनुभयो। यस वर्ष सिलगढ़ीमा कुल 17,499 परीक्षार्थीहरूले माध्यमिक परीक्षा दिइरहेका छन्, जसमध्ये 7,410 युवकहरू र लगभग 10,000 युवतीहरू सामेल छन्। विद्यार्थीहरूको मनोबल बढ़ाउन विभिन्न परीक्षा केन्द्रमा पुलिस अधिकारीहरूले विद्यार्थीहरूलाई अभिवादन गर्दै गरेको देखियो। पुलिसले परीक्षार्थीहरूलाई चकलेट र कलम पनि वितरण गरेका थिए। दार्जीलिङ, खरसाङ र कालेबुङमा पनि माध्यमिक परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा शुरू भएको छ।
मिरिक महकुमा पनि पश्चिम बंगाल माध्यमिक बोर्ड परीक्षा शान्तिपूर्ण रूपमा शुरू भएको छ। यस वर्ष मिरिकमा 302 जना परीक्षार्थीहरूले पढ़ा लेखिरहेका छन्, जसमा 139 छात्रहरू अनि 163 जना छात्राहरू रहेका छन्। मिरिकमा 3 परीक्षा केन्द्रहरू स्थापना गरिएको छ, जसमा प्रमुख परीक्षा केन्द्रको रूपमा फुवागढ़ी उच्चतर माध्यमिक विद्यालय रहेको छ। यसको अतिरिक्त मिरिक उच्चतर माध्यमिक विद्यालय अनि डनबस्को स्कूल रहेका छन्। 3 परीक्षा केन्द्रमा सीट अरेन्जमेन्ट लगायत बिजुली बत्ती, रूम हिटर जडान गर्ने काम लगायत आवश्यक पूर्वाधारहरू सम्पूर्ण व्यवस्था गरिएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले आज एक सोशियल मीडिया पोस्टमा राज्यका सबै माध्यमिक परीक्षार्थीहरूलाई शुभकामना दिनुभयो। आफ्नो पोस्टमा मुख्यमन्त्रीले सबै विद्यार्थीहरूको उज्जवल तथा आशावादी भविष्यको कामना गर्नुभयो। कोलकाता उच्च न्यायालयले आज पश्चिम बंगाल पुलिस र कोलकाता पुलिसलाई विपक्षी दलका निर्वाचित प्रतिनिधिहरूको सार्वजनिक राजनीतिक कार्यक्रमहरूमा पूर्ण र प्रभावकारी सुरक्षा सुनिश्चित गर्न निर्देशन दिएको छ। न्यायालयले स्पष्ट रूपमा भनेको छ कि कुनै पनि परिस्थितिमा कानून र व्यवस्थामा सम्झौता गर्नुहुँदैन। मुख्य न्यायाधीश सुजय पल र न्यायाधीश पार्थ सारथी सेन सम्मिलित डिभिजन बेन्चले विधानसभामा विपक्षी दलका नेता शुभेन्दु अधिकारीले दायर गरेको निवेदनको सुनवाईपछि यो निर्देशन जारी गर्नुभएको हो। न्यायालयले 18 फरवरीमा हुने अर्को सुनवाईसम्म यी निर्देशनहरू कडाईका साथ लागू गर्न राज्य र शहर पुलिसलाई निर्देशन दिएको छ। निवेदनमा विपक्षी दलका नेताले आरोप लगाउनु भएको छ कि भारतीय जनता पार्टीका विधायक र सांसदहरू जसमा दुई केन्द्रीय राज्य मन्त्रीहरू पनि समावेश छन् वहाँहरू उपस्थित हुने सार्वजनिक राजनीतिक कार्यक्रमहरूमा सत्तारूढ़ तृणमूल कांग्रेसका कार्यकर्ताहरूले प्राय विरोध हिंसा र अवरोधको सामना गर्छन्। वहाँले पुलिसलाई घटनाहरूको पूर्व सूचना दिए पनि यस्ता घटनाहरू हुने गरेको बताउनु भएको छ। ज्ञात रहोस् भाजपा लोकसभा सांसद खगेन मुर्मू र पश्चिम बंगाल विधानसभामा भाजपा प्रमुख सचेतक शंकर घोषको काफिलामाथि पनि आक्रमण भइसकेको छ। यी सबै तथ्यहरूलाई ध्यानमा राख्दै उच्च न्यायालयले विपक्षी नेताहरूको लोकतान्त्रिक अधिकारको रक्षा गर्न र उनीहरूको राजनैतिक कार्यक्रमहरू डर वा अवरोध बिना सञ्चालन भएको सुनिश्चित गर्न पुलिसलाई स्पष्ट निर्देशन जारी गरेको छ। आज राज्यसभा सांसद हर्षवर्धन सिंहले संसदको शून्यकालमा दार्जीलिङ पहाड़ र उत्तर बंगालमा केन्द्रीय सरकार स्वास्थ्य योजना सुविधाको अभावबारे गम्भीर रूपमा आवाज उठाउँदै यसतर्फ संसदको ध्यान आकर्षण गराउनुभयो। वहाँले उत्तर बंगाल र सिक्किममा 2 लाखभन्दा बढ़ी सीजीएचएस लाभार्थी भए पनि हाल सिलगढ़ीमा मात्र एक वेलनेस सेन्टर सञ्चालनमा रहेको बताउनुहुँदै यसका कारण पहाड़ी क्षेत्रका मानिसहरूलाई स्वास्थ्य सेवा लिन असुविधा भएको बताउनुभयो। सांसद श्रृंगलाले दार्जीलिङ कालेबुङ खरसाङ मिरिक नक्सलबारी र बागडोगराका लाभार्थीहरूलाई आधारभूत स्वास्थ्य सेवाका लागि 80 देखि 120 किलोमिटर यात्रा गर्नु परेको कुरा पनि उल्लेख गर्नुभयो। वहाँले पहाड़ र तराई क्षेत्रमा थप सीजीएचएस वेलनेस सेन्टर खोल्न निजी अस्पतालहरूलाई समावेश गर्न र सिलगढ़ीमा अतिरिक्त सीजीएचएस निर्देशक कार्यालय स्थापना गर्न सरकार समक्ष माग पनि राख्नुभयो। यसका साथै वहाँले सिलगढ़ीको हल सीजीएचएस भवनलाई स्वीकृत बीएसएनएल भवनमा चाँडै सार्न र होप एण्ड हिल क्यान्सर अस्पताल महाराज अग्रसेन अस्पताल जस्ता ठूला अस्पतालहरूलाई समावेश गर्ने प्रक्रिया पूरा गर्न पनि आग्रह गर्नुभयो। पश्चिम बंगालका प्रमुख उद्योगपतिहरू वाणिज्य संघका अध्यक्षहरू र व्यापार संघका अधिकारीहरूले केन्द्र सरकारले प्रस्तुत गरेको बजेटलाई सन्तुलित र विकासमुखी बताएका छन्। उद्योग जगतले बजेट स्पष्ट रूपमा पूर्वाधार उत्पादन लगानी र रोजगारी सृजनामा केन्द्रित रहेको विश्वास गर्दै यसले अर्थतन्त्रलाई बढ़ावा दिने बताएको छ। उद्योग जगतले यसलाई विकसित भारतको लागि रोडम्याप भनेको छ। यद्यपि यसले सूक्ष्म साना र मध्यम आकारका उद्यमहरू पर्यटन र उपभोगलाई बढ़ावा दिन थप ठोस नीतिगत सहयोगको आवश्यकता पनि व्यक्त गरेको छ। भारत च्याम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीका अध्यक्ष नरेश पचिसियाले बजेटले औद्योगिक विकास र रोजगारी सृजनालाई प्राथमिकता दिएको बताउनुभएको छ।
सोसाइटी अफ इण्डियन म्यानुफ्याक्चरर्स एण्ड एक्सपोर्टर्स अध्यक्ष सञ्जय बुधियाले बजेटमा पूर्वाधार उत्पादन र लगानीलाई प्रवर्धन गर्ने प्रावधानहरू सकारात्मक रहेको बताउनु भएको छ। उहाँले यसले घरेलु उद्योगलाई बलियो बनाउनेछ र रोजगारीका अवसरहरू बढ़ाउनेछ भनी बताउनु भएको छ। अल इण्डिया जेम एण्ड ज्वेलरी डोमेस्टिक काउन्सिलका अध्यक्ष राजेश रोकरेले बजेटले रत्न तथा आभूषण उद्योगप्रति स्थिर र संवेदनशील दृष्टिकोण प्रतिविम्बित गर्ने बताउनुभयो। उद्योगपति तथा व्यापारी नेता हर्ष बग्गाले कर प्रणालीमा स्थिरता कायम राख्न बजेटको कदम स्वागत योग्य रहेको बताउनु भएको छ। पर्यटन तथा सेवा क्षेत्रका उद्योग प्रतिनिधि आशिष बग्गाले पूर्वाधारमा बढ़ेको खर्चले अप्रत्यक्ष रूपमा पर्यटनलाई फाइदा पुग्ने तर यस क्षेत्रका लागि छिट्टै प्रोत्साहन प्याकेज नसक्ने बताउनु भएको छ। आकाशवाणी समाचारको लागि स्नेहा थामी।
समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
इस बार परीक्षा पे चर्चा का होगा एक नया रूप, जिसका सफर होगा दिल्ली, तमिलनाडु, असम, गुजरात से लेकर छत्तीसगढ़ तक। बच्चों तक पहुंचेंगे, उनकी कहानियों से जुड़ेंगे पीएम मोदी। हर बार की तरह होंगे ढेरों सवाल फ्रॉम द यंग ब्राइट माइंड्स ऑफ इंडिया, जिनके मिलेंगे सारे जवाब। परीक्षा पे चर्चा में बच्चे सिर्फ जवाब नहीं, भविष्य का भरोसा साथ ले जाते हैं। तो तैयार हो जाइए, जल्द आ रहा है परीक्षा पे चर्चा 2026।
यो आकाशवाणी खरसाङ हो। आजदेखि राज्यभरिमा माध्यमिक परीक्षा शुरू भएको छ। जंगल संलग्न तथा हतियारहरू आवागमन हुने क्षेत्रहरूमा परीक्षार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै वन विभागले विशेष पहल गरेको छ। परीक्षार्थीहरूलाई सुरक्षित रूपमा परीक्षा केन्द्रसम्म पुर्याउनका लागि वन विभागका वाहन सेवा शुरू गरिएको छ। बिहानदेखिकै वन विभागका विशेष वाहन अनि राज्य सरकारका बसहरू बागडोकराको टिपुखोला, तिरहाना, अर्ड अनि ताराबारी, नक्सलबारीको बेलगाछी र पानीघट्टा जंगल क्षेत्र तथा खोरीबारीको बुढागंज जस्ता जंगलले घेरिएका क्षेत्रहरूमा पुगेर परीक्षार्थीहरूलाई परीक्षा केन्द्रहरूमा पुर्याउन तत्पर छन्। जानकारी अनुसार जंगल संलग्न यी क्षेत्रहरूका 100 भन्दा अधिक माध्यमिक परीक्षार्थीहरूले यस वर्ष विभिन्न परीक्षा केन्द्रहरूमा परीक्षा लेखिरहेका छन्। यस अतिरिक्त खरसाङ वन विभागको पहलमा विभिन्न रेन्जहरूमा हेल्पलाइन नम्बरहरू पनि शुरू गरिएको छ। वन विभाग र राज्य सरकारको यस संयुक्त पहलबाट परीक्षार्थीहरूमा उत्साह देखिएको छ। सम्पूर्ण प्रबन्धनको लागि निगरानी खरसाङ वन विभागका डीएफओ र एडीएफओले गरिरहेका छन्। बागडोगरा रेन्जका रेन्जर सोनम भोटियाले बताए अनुसार परीक्षार्थीहरूको सुरक्षालाई लिएर हरेक प्रकारको व्यवस्था गरिएको छ। 1 फरवरी दार्जीलिङको इतिहासमा स्वर्ण अक्षरमा अंकित छ। यसै दिन ऐतिहासिक सम्झौता अन्तर्गत तत्कालीन सिक्किमका छोगियलले दार्जीलिङलाई ब्रिटिस इस्ट इण्डिया कम्पनीलाई सुम्पिदिएका थिए। यस ऐतिहासिक दिनलाई आधुनिक दार्जीलिङको आधारले पहिलो पटक स्थानीय नागरिकहरूले हिज दार्जीलिङको जन्मदिन मनाए।
यस अवसरमा हिमाली शहरका विभिन्न वर्गका मानिसहरू राजनीतिदेखि माथि उठेर लेबोङ कार्ड रोड स्थित एक प्राचीन शमशान घाटमा भेला भए। लेफ्टिनेन्ट जनरल जर्ज डब्ल्यू एल्मर लॉयड, जसलाई दार्जीलिङ शहरको खोज तथा स्थापनाका प्रमुख शिल्पकार मानिन्छ, स्थानीय नागरिकहरूको पहलमा उनको समाधिमा माल्यार्पण तथा श्रद्धांजलि अर्पण गरी कार्यक्रम शुरू गरियो। आयोजकहरूले बताए अनुसार जर्ज लॉयड नै पहिलो व्यक्ति थिए जसले दार्जीलिङका सम्भावनाहरूलाई चिन्हित गरेर यसलाई एक आधुनिक हिमाली शहरको रूपमा विकसित गर्ने आधार राखेका थिए। समाचार कक्षबाट रोशनी छेत्री।
आयोजकहरूले बताए अनुसार यस वर्ष यो आयोजन सीमित रूपमा गरिएको छ, तर आगामी वर्षदेखि प्रत्येक वर्षको फरवरीमा यसलाई व्यापक रूपमा मनाउने योजना छ। उनीहरूको मान्यता छ यो दिनले दार्जीलिङको पर्यटन र सांस्कृतिक क्यालेण्डरमा एक महत्वपूर्ण स्थान लिनेछ। दार्जीलिङको यो जन्मदिन इतिहास प्रेमीहरूको लागि मात्र विशेष नभएर आम मानिसहरू शहर स्थापनाको इतिहासलाई लिएर नयाँ जिज्ञासा अनि रुचि उत्पन्न गर्नमा पनि सफल रहेको छ। सांसद राजु विष्टले सबका साथ सबका विकासको भावनालाई मूर्त रूप दिने र विकसित भारत 2047 लागि मार्गचित्र तयार गर्ने दूरदर्शी केन्द्रीय बजेट 2026-27 प्रस्तुत गर्नुभएकोमा प्रधानमन्त्री श्री नरेन्द्र मोदी र वित्त मन्त्री श्रीमती निर्मला सीतारमणप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ। एक सोशल मीडिया पोस्टमा वहाँले सिलगढ़ीदेखि वाराणसी जोड्ने हाई स्पीड रेल करिडोर जुन दिल्लीसँग पछि थप जोड़िने घोषणा गर्नुभएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र वित्त मन्त्री श्रीमती निर्मला सीतारमणलाई धन्यवाद दिनुभएको छ। श्री विष्टले भन्नुभयो यो करिडोरले उत्तर बंगाल, पूर्वी भारत, पूर्वोत्तर राज्यहरूमा यात्री गतिशीलता, पर्यटन र व्यावसायिक यात्रामा नाटकीय रूपमा सुधार गर्नेछ, जसले गर्दा यस क्षेत्रलाई राष्ट्रिय विकास केन्द्रहरूसँग अझ नजिकबाट एकीकृत गरिनेछ। कलकत्ता उच्च अदालतले शब ए बारातको समयमा अवैध र पर्यावरणीय रूपमा हानिकारक पटकाको प्रयोग विरूद्ध कड़ा निर्देशन जारी गरेको छ। अदालतले प्रदूषण नियन्त्रण बोर्ड र पुलिस प्रशासनलाई नियम उल्लंघन गर्ने कुनै पनि पटाका प्रयोग गर्न अनुमति नदिन आदेश दिएको छ। प्रधान न्यायाधीश सुजय पलको नेतृत्वको डिभिजन बेन्चले राति 10 बजेदेखि बिहान 6 बजेसम्म कुनै पनि पटाका पड्काउन नपाइने स्पष्ट पारेको छ। बेन्चले नियम अनुसार अनुमति दिएका र पर्यावरणलाई हानि नगर्ने पटका मात्र शब ए बारातको समयमा प्रयोग गर्न सकिने बताएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। रेल मन्त्रालयले आर्थिक वर्ष 2026-27 लागि पश्चिम बंगाललाई लगायतलाई 14,205 करोड़ रूपियाँ आवंटित गरेको छ। रेल मन्त्री अश्विनी वैष्णवले बुलेट ट्रेनले वाराणसीलाई पश्चिम बंगालको सिलगढ़ीसँग जोड्ने बताउनु भएको छ। पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्डको परीक्षा आजदेखि कड़ा सुरक्षा र राज्यभरि उत्साहजनक वातावरणमा शुरू भएको छ। सिलगढ़ी, दार्जीलिङ, खरसाङ, कालेबुङ लगायत मिरिकमा शान्तिपूर्ण र व्यवस्थित रूपमा परीक्षा शुरू भएको छ। कलकत्ता उच्च न्यायालयले आज पश्चिम बंगाल पुलिस र कलकत्ता पुलिसलाई विपक्षी दलका निर्वाचित प्रतिनिधिहरूको सार्वजनिक राजनैतिक कार्यक्रमहरूमा पूर्ण र प्रभावकारी सुरक्षा सुनिश्चित गर्न निर्देशन दिएको छ अनि पश्चिम बंगालका प्रमुख उद्योगपतिहरू, वाणिज्य संघका अध्यक्षहरू र व्यापार संघका अधिकारीहरूले केन्द्र सरकारले प्रस्तुत गरेको बजेटलाई सन्तुलित र विकासमुखी बताएका छन्।